ان اللہ لا یغفر ان یشرک بہ و یغفر ما دون ذلک لمن یشاء. اسے اللہ تعالیٰ قطن نہیں بخشے گا کہ اس کے ساتھ شریک مقرر کیا جائے. ہاں شرک کے علاوہ گناہ جس کے چاہے معاف فرما دیتا ہے. اور اللہ تعالیٰ کے ساتھ شریک کرنے والا بہت دور کی گمراہی میں جا پڑا. یہ تو اللہ تعالیٰ کو چھوڑ کر صرف عورتوں کو پکارتے ہیں, اور دراصل یہ صرف سرکش شیاطین کو پوچھتے ہیں جسے اللہ نے لعنت کی, اور اس نے بیڑا اٹھا رکھا ہے کہ تیرے بندوں میں سے مقرر حصہ لے کر رہوں گا, اور انہیں راہ سے بہکاتا رہوں گا, اور باطل امیدیں دلاتا رہوں گا, اور انہیں سکھاؤں گا کہ جانوروں کے کان چیر دیں, اور ان سے کہوں گا کہ اللہ تعالیٰ کی بنائی ہوئی صورت کو بگاڑ دیں. سنو, جو شخص اللہ کو چھوڑ کر شیطان کو اپنا دوست بنائے گا تو وہ تو صریح نقصان میں ڈوبے گا. وہ تو ان سے زبانی وعدے کرتا رہے گا اور سبز باغ دکھاتا رہے گا, مگر یاد رکھو شیطان کے جو وعدے ان سے ہیں وہ سراسر فریب کاریاں ہیں. اولئک مآواہم جہنم, یہ وہ لوگ ہیں جن کی جگہ جہنم ہے جہاں سے انہیں چھٹکارا نہ ملے گا. ہاں مگر والذین آمنوا, اور جو لوگ ایمان لائیں اور اچھے کام کرتے رہیں, ہم انہیں ان جنتوں میں لے جائیں گے جس کے نیچے چشمے جاری ہیں, جہاں یہ ہمیشہ ہمیش رہیں گے. یہ ہے اللہ کا وعدہ جو سراسر سچا ہے, اور کون ہے جو اپنی بات میں اللہ سے زیادہ سچا ہو. یہ تھی آیت نمبر 116 سے 122, 116 to 122. ان کا عنوان ہے شیطان کے وار کے طریقے. ٹیمپٹیشنز ہوتی ہیں نا جو شیطان کی, ان آیتوں میں اس کا تذکرہ ہے. بعض دفعہ کیا ہوتا ہے کہ ایک انسان اللہ تعالیٰ کے ساتھ بہت مخلص ہوتا ہے, لیکن کوئی ہلکی سی لغزش اس کو اللہ تعالیٰ سے دور کر دیتی ہے. ایسے وقت میں وہ شخص جو ہے اگر اللہ تعالیٰ کی رہنمائی سے فائدہ نہ اٹھائے تو شیطان اس کو اچک کے لے جاتا ہے. آپ کہہ سکتے ہیں کہ اس دنیا میں انسان کا سب سے بڑا مقابلہ جو ہے وہ شیطان سے ہے. شیطان کے پاس کوئی طاقت نہیں ہے. ہاں بس وہ یہی کام کر سکتا ہے کہ لفظوں کے کچھ وعدے دے دیتا ہے, کچھ فریب دے دیتا ہے, کچھ تمناؤں میں انسان کو مبتلا کر دیتا ہے اور حق سے دور کرتا ہے. شیطان انسانوں کو دو راستوں سے گمراہ کرتا ہے. ایک ہے ان کو وہم پرست بنا دیتا ہے, توہم پرستی, ان کو اس طریقے کا بنا دیتا ہے کہ جس کی وجہ سے وہ لوگ واقعی دنیا میں رہتے ہوئے اس طرح کے کام کرتے ہیں جو خود ساختہ مفروضے ہوتے ہیں. حلال حرام اپنی مرضی کا بنا لیتے ہیں, خوش فہمیوں کی زندگی گزارتے ہیں. مثلا جیسے آج بھی کچھ خوش فہمی آپ کو انسانوں میں دکھیں گی, کوئی ایک جگہ بنا کے یہ سوچ لیتے ہیں کہ یہاں سے گزرنا جنت میں جانے کا سبب ہوگا, اور یہ پانی پی لو تو یہ ثواب ہوگا, اس چیز کو کر لو تو اتنا اجر ہوگا. یہ ہے شیطان کا انسان کو توہم پرستی میں مبتلا کرنا, اور کرواتا یہ سب کچھ دین کے نام پہ. اس کو کبھی یہ نہیں کہے گا کہ تم بے دین ہو جاؤ گے, بلکہ کہے گا کہ یہ دین آسان ہے. دوسرا اس کا طریقہ کیا ہوتا ہے کہ اللہ کی تخلیق میں تبدیلیاں پیدا کر دیتا ہے. اللہ کی تخلیق میں تبدیلی پیدا کرنا کیا ہے کہ جو مقصد تھا زندگی کا اس مقصد سے ہٹا کے کسی دوسرے طریقے پہ مائل کر دینا. اللہ تعالیٰ نے ہمیں دنیا میں ایک خاص مقصد کے لیے پیدا کیا, عورت کو مرد, مرد کو عورت, دونوں کو ایک دوسرے کی ضرورت بنایا. اس طرح شیطان کیا کرتا ہے کہ عورت کو مرد بنا کے دکھاتا ہے. اس کو سکھاتا ہے کہ دیکھو تمہاری تو کوئی عزت ہی نہیں, کیا تم گھر میں صرف جھوٹے برتن دھونے کے لیے ہو, اور کیا تم سارا دن گھر کے کام کرو گی, دیکھو تم میں کتنی سکلز ہیں. اور اس طرح عورت کو گھر سے نکالتا ہے. یہ ہے اللہ تعالیٰ کے طریقوں کو بدلانا. اسی طرح اللہ تعالیٰ نے عورت کو ماں بننے کا شرف دیا. وہ ماں جس کے پیٹ کے اندر بچہ 9 ماہ رہتا ہے, اللہ نے چاہا کہ وہ بچہ ماں کی گود میں آنے کے بعد بھی 2 سال تک اس کی گود میں رہ کے دودھ پیئے تاکہ اس کو اجنبیت محسوس نہ ہو. لیکن شیطان آ کے دھوکہ دیتا ہے کہ دیکھو تم اگر اپنے بچے کو دودھ پلاؤ گی تمہارا فگر خراب ہو جائے گا, اور دیکھو تم باؤنڈ ہو جاؤ گی, اور دیکھو پھر تم کہیں باہر جا نہیں سکو گی, پھر تم جاب نہیں کر سکو گی. اور نتیجہ کیا ہوا کہ پھر 6-7 دن کے بچے کو آیا ہوں اور بیبی سٹرز کی گود میں ڈالتے ہوئے مائیں جابس پہ چلی جاتی ہیں. یہ سارا فطرت کا نظام بدل گیا. فطرت چاہتی ہے کہ ماں باپ حاکم ہو, حاکم سے مراد یہ کہ ڈومیننٹ ہو, اور بچے ان کے سامنے ان کی بات ماننے والے ہوں. آگے آپ پڑھیں گے سورت بنی اسرائیل میں کہ ماں باپ کے سامنے بیٹھنے, بات کرنے, بولنے تک کا طریقہ سکھایا. لیکن شیطان نے لوگوں کو کیا سجھا دیا کہ تمہاری اپنی زندگی ہے, اب تم 18 سال کے ہو گئے ہو, اب کون تمہیں پوچھے, بس اب تم آزاد ہو. حتیٰ کہ یہاں تک تکلیف دہ بات بچوں کے منہ سے آ جاتی ہے کہ ہمیں نہ پیدا کرتے, یہ آپ کی لذت تھی, آپ نے ہمارے لیے یہ نہیں کیا. لہٰذا ایسی باتیں فطرت کو بدلنے کی ہیں. اگر آج دیکھیں تو دنیا کے نقشے پہ شیطان کتنا کامیاب دکھتا ہے کہ جو اللہ تعالیٰ کے سامنے اس نے کہا تھا میں ضرور کروں گا, فلیغیرن خلق اللہ. تخلیق کی تبدیلی کی بہت ساری قسمیں کہ شیطان نے اس پورے سسٹم کو اپ سائڈ ڈاؤن کر دیا جو دیا گیا تھا. نتیجہ آج ہم دیکھ رہے ہیں, آج انسانیت سسک رہی ہے. آج ہم اپنے ہی بنائے ہوئے قوانین اور طریقوں کے باوجود خوشی محسوس نہیں کرتے. اصل بات کیا ہے, پلٹنا کہاں ہے کہ واپس آ جائے انسان اسی فطری نظام کو قبول کر لے جو اللہ تعالیٰ نے اس کائنات کو دیا تھا, اور وہی انشاءاللہ جب ہم قبول کریں گے تو شیطان جو ہے ہم سے بھی ڈرنے لگے گا. لیس بی امانی جی کم ولا امانی جی اخلیل کتاب, حقیقت حال نہ تو تمہاری آرزو کے مطابق مطابق ہے اور اہل کتاب کی امیدوں پر موقوف ہے۔ جو برا کرے گا اس کی سزا پائے گا، اور کسی کو نہ پائے گا جو اس کی حمایت اور مدد اللہ کے پاس کر سکے۔ جو ایمان والا مرد ہو یا عورت، جب وہ نیک عمل کرے یقیناً ایسے لوگ جنت میں جائیں گے، اور کھجور کی گٹلی کے شگاف برابر بھی ان کا حق نہ مارا جائے گا۔ دین کے اعتبار سے اس سے اچھا کون ہے جو اپنے آپ کو اللہ کے تابع کر دے اور ہو بھی وہ نیکوکار، ساتھ ہی یکسوئی والے ابراہیم کے دین کی پیروی کر رہا ہو، اور ابراہیم علیہ السلام نے اللہ کو اپنا دوست بنایا ہے۔ وَلِلَّهِ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ، اور اللہ ہی کے لیے ہے جو کچھ آسمانوں میں ہے اور جو زمین میں ہے، اور اللہ تعالیٰ ہر چیز کو گھیرنے والا ہے۔ یہ تھی آیت نمبر 123 سے 126، 123 to 126۔ ان کا عنوان ہے جنت کا فیصلہ حقیقت کی بنیاد پر، پھر سلیش ڈال کے لکھیں نہ کہ آرزوؤں پر۔ اللہ تعالیٰ نے جنت بنائی۔ جنت اللہ تعالیٰ کی وہ جگہ ہے جہاں وہ اپنے ان لوگوں کو بھیجے گا جو دنیا میں اللہ کی مرضی سے رہیں گے اور اللہ کی مرضی کی زندگی گزاریں گے اور مرتے دم تک اسی دین پہ رہیں گے۔ لیکن شیطان، جب پیچھے ہم نے دیکھا کہ لوگوں کی تخلیق کو تبدیل کرنے کی کوششیں کرتا ہے اور اس فطرت کے پلان کو پلٹنے کی کوشش کرتا ہے، تو پھر کچھ خوش فہمیاں ڈال دیتا ہے۔ جو ہی اندر سے اس بات کی تمنا آتی ہے کہ میرا کیا بنے گا اور میں غلط کام کیوں کر رہی ہوں اور میں کہاں جاؤں گی، تو فوراً شیطان پھر کچھ خوش فہمیاں دلاتا ہے، کچھ تسلیاں دلانے لگتا ہے۔ اور وہ کیا ہوتی ہیں؟ ارے دیکھو نا پھر تمہارا کیا ہے، اور پھر ایسی تو بڑی بات نہیں ہے، اور تم دیکھنا جنت میں ضرور چلے جاؤ گے۔ اور اس طرح پھر لوگ گہری نیند سو جاتے ہیں۔ غلط کام کرنے کے باوجود بھی وہ لوگ جو ہیں وہ اپنے آپ کو حق پہ سمجھتے ہیں اور صحیح کام کرنے والا سمجھ لیتے ہیں۔ ایسے تمام لوگوں کو اللہ سبحانہ تعالیٰ نے ان آیات میں اسی بات کا سبق دیا کہ دیکھو جنت میں جانا کسی اپنی مرضی کی بات نہیں۔ دنیا میں کیا کوئی کسی کے ملک میں اپنی مرضی سے آ سکتا ہے؟ کیا آپ اور میں یہاں جب آئے تو کیا ہم اپنی مرضی سے آگے؟ کیا ہم میں سے ہر ایک کو اجازت ہے جہاں مرضی اٹھے اور جا کے ٹکٹ لے اور پہنچ جائے؟ کوئی آپ کو آنے نہیں دیتے؟ کتنی امیگریشن کی سختیاں، کتنے ویزے کے پروسیسز، کتنا کچھ ہے۔ لیکن اس کے باوجود آپ دیکھیے کہ لوگ اللہ کی جنت کے اندر یا تو کسی کی سفارش سے جانا چاہتے ہیں یا کسی کی بخشش سے جانا چاہتے ہیں۔ بعض لوگ کچھ وظیفے کر کے کہتے ہیں جنت کو پالیں۔ آپ کچھ ایسی کتابیں مارکیٹ میں دیکھیں گے کہ جس میں وظائف لکھے ہوتے ہیں، اس آیت کو اتنی دفعہ پڑھ لو تو جنت میں موتیوں کا محل مل جائے گا، اس کو ایک ٹانگ پہ کھڑے ہو کے پڑھ لو گے تو 10 محل مل جائیں گے۔ اور اس قسم کی باتیں جو جنت میں جانے کے سستے نسخے آج امت کے اندر معروف کروا دیے گئے، اس نے لوگوں کو خوش فہمیوں کی جنت میں مبتلا کر دیا۔ آج کیوں امت سو رہی ہے؟ آج مسجدیں خالی کیوں ہیں؟ آج وہ مقصد پورے کیوں نہیں ہو رہے دین کی جگہوں کے؟ کیونکہ اس لیے کہ آج ہمیں خوش فہمیاں بہت ہیں۔ دیکھیے، ایک شخص سے اس کو کہا جائے کہ تم سارا دن بستر پہ سوتے رہو، آرام کرو، فلم دیکھو، اپنی مرضی کے کھانے پینے کھاؤ، اور رات کو تمہیں 100 پاؤنڈ کا چیک مل جائے گا، اور دوسرے کو یہ کہا جائے، ساتھ ہی کہا جائے کہ تم صبح اٹھ کے 7 بجے گھر سے نکلو اور دور جا کے پہنچو اور وہاں سردی میں کھڑے رہو اور سارا دن وہاں تم سیکیورٹی کی جاب کرو اور ہر وہ کام جو انسان کے نفس پہ بوجھ پڑے، پھر اس کے بعد تمہیں 100 پاؤنڈ کا چیک ملے گا۔ مجھے بتائیے کتنے انسان ہیں جو پہلی آپشن کو لیں گے اور کتنے ہیں جو دوسری کو لیں گے؟ میرے حال آپ میں سے ایک بھی باشعور لوگوں میں سے کوئی ایک بھی ایسا نہیں ہوگا کہ جو دوسری کو لے۔ وہ کہیں گے جب گھر بیٹھے بستر پہ لیٹے ہوئے صرف کچھ بات کہنے سے، کچھ باتوں کو کرنے سے مجھے چیک مل رہا ہے، صرف وہ کہہ دیں اینڈ آف دا ڈے، بس ایک پیپر بھیجیں گے اس کو سائن کر دینا اور چیک آ جائے گا۔ کون جائے گا دوسری طرف؟ کوئی بھی نہیں جائے گا۔ یہی ہے آج امت کی بے بسی کی بات۔ یقین کریں، آج امت جو سو رہی ہے نا، یہ دنیا داروں کی وجہ سے نہیں ہے، یہ دینداروں کی وجہ سے ہے، جنہوں نے لوگوں کو جھوٹی تسلیاں دی۔ سوتے رہو، کھاتے رہو، پیتے رہو، عیش کر لو، مزہ کرو، ارے دیکھنا جنت، تم امت محمدیہ کے شخص ہو، تمہیں جانا ہی جانا ہے، تم نے فلاں کا پلو پکڑا ہوا ہے، تم نے فلاں کی دامن پکڑا ہوا ہے، فلاں تمہیں پکڑ لے گا، فلاں بچا لے گا۔ اور جھوٹے ڈھکوسلوں کے اوپر لوگ جنت کی پر بہار نعمتوں کو پانا چاہتے ہیں۔ اللہ تعالیٰ کہتے ہیں تم دنیا میں کتنے خوبصورت لفظ کیوں نہ بول رہو، اگر تم عمل کی چکی سے نہیں نکلو گے تو تمہیں جنت نہیں ملے گی۔ جنت آرزوؤں سے نہیں ملتی، جنت دعاؤں سے نہیں ملتی، جنت عمل سے ملتی ہے۔ ہم میں سے کچھ لوگ آرزوؤں کی جنت چاہتے ہیں اور کچھ دعاؤں کی چاہتے ہیں، اور وہ خود اپنی دعائیں نہیں دوسروں کو کہتے ہیں، میرے لیے دعا کرنا، حج پہ جا رہے ہو دعا کرنا مجھے جنت مل جائے، اور یہ بھی تب کرتے ہیں جب دنیا جنت بن چکی ہو، ورنہ دنیا کا کوئی مسئلہ ہوگا تو سب سے پہلے دنیا کی دعائیں کرائیں گے۔ تو صرف جنت دعاؤں سے نہیں ملتی، کیوں؟ اس لیے کہ اگر جنت آرزوؤں سے ملتی، آپ بتائیے کوئی ایک شخص، مسلمان، کافر، یہودی، نصرانی، کوئی ایک جنت سے باہر رہے گا؟ کوئی دنیا میں آپ کسی بھٹکے سے بھٹکے شخص کو کسی نائٹ کلب کے باہر کھڑے کو پوچھ لو، ڈو یو وانٹ ٹو گو ٹو جنت، ڈو یو وانٹ ٹو گو ٹو پیراڈائز، وہ کہے گا یس آئی وانٹ۔ وہ لوگ بھی جو جنت پہ ایمان نہیں رکھتے، وہ بھی کہتے ہیں ہمیں جنت میں جانا ہے، انہوں نے بھی دنیا میں اپنی جگہوں کے نام پیراڈائز رکھے۔ آرزوؤں پہ تو پھر سب پہنچ گئے، اور رہ گئی بات جنت دعاؤں سے ملتی، تو پھر آپ دیکھیے امام کعبہ تو ہر سال رمضان میں رو رو کے دعائیں کرتے ہیں کہ اللہ ہمیں جنت دے دے، امت مسلمہ کو جنت دے دے، تو پھر تو سارے ہی گئے۔ چلے ہم اپنے آپ کو ذرا الگ کر کے دیکھیں، کیا سارے ہائی جیکرز، وہ لوگ جو انسانیت کا خون چوستے ہیں، وہ لوگ جو وہ سوسوں کو قتل کر دیتا ہے، کیا صرف دوسروں کی دعاؤں سے وہ جنت میں چلے جائیں؟ नहीं, अमल से जिंदगी बनती है, जन्नत भी जहन्नम भी। ये खाकी अपनी फितरत में न नूरी है न नारी। अल्लाह ताला ने इब्राहिम अलैहिस्सलाम को यहाँ एक रोल मॉडल बना के दिखा दिया कि देखो अगर जन्नत में जाना है तो फिर तुम्हारे सामने एक रोल मॉडल है कि वो शख्स जिसकी सारी जिंदगी कुर्बानियों वाली थी, जिसने सारे खूनी रिश्तों की कुर्बानियां दी, पहले सगे बाप को छोड़ा, फिर बीवी को छोड़ा, फिर बच्चे को छोड़ा। यही तो पाँव की जंजीरियां होती है ना। बच्चा होता है तो उसको माँ बाप अजीज होते हैं। इब्राहिम बचपन में माँ बाप से अलग कर दिए गए। जवान होता है इंसान तो बीवी प्यारी होती है, कहा बीबी को छोड़ दो। बुढ़ापे में औलाद प्यारी होती है, और जब 70-80 साल के बूढ़े इस इब्राहिम को कहा कि अब इस्माइल को छोड़ आओ, तो हर कुर्बानी दी। आज हम अपनी मोहब्बतों से दूर क्यों नहीं होते? हम अपने बच्चों को दुनिया कमाने के लिए तो बेबी सिटर्स के पास, और हम उनको सारा सारा दिन ऐसे डे केयर्स में छोड़ सकते हैं। लेकिन अगर कोई कहे कि आओ अल्लाह के दीन के लिए 1-2 साल वक्फ कर दो और एक दफा सीख लो, और जो बच्चे हैं उनको तुम किसी जगह भी छोड़ दो, तो हम सोचते हैं ये कौन सा दीन है। फिर सारे हर हरकत में आने लगते हैं, भाई ये कौन सा दीन है कि औरत घर से निकले। आज आप दीन के लिए निकले, कितने लोग आपको बुरा कहेंगे? ये कैसा दीन है कि मौसम ऐसे और आप बाहर आके बैठे हुए, बच्चे घर में और आप बाहर हैं। लेकिन जब दुनिया के लिए एक औरत जॉब के लिए निकलती है, कोई नहीं बोलता, बल्कि हर एक आपकी मुआफ़त करता है। क्यों? कि उसमें एंड ऑफ द डे आपके पास 150 पाउंड या डॉलर होंगे, और इस तरफ यहाँ आने के बाद तो हो सकता है कि आपको उनको मिले तो क्या मिले, आपको कोई अपने लिए खरीदना ही पड़े, कोई कुरान आपको लेना ही पड़े, कुछ आपको गैस लगानी पड़े। तो बात यह है अल्लाह सुबहान तआला बंदों के दिलों को देख रहा है। आज अल्लाह तआला की हम सवाल ये कर सकते हैं ना अपने आप से कि अल्लाह तआला की निगाहों में मेरा क्या मुकाम है। शायद हमारे दिल में ये कभी सवाल उठाओ, और इस सवाल को उठना अल्लाह से मोहब्बत की दलील है, और ये सवाल उठा करता था अंबिया कराम के दिल में। हम ये तो सोचते हैं लोग हमें क्या सोचते हैं, लोग मेरे बारे में क्या कहते हैं, फुलां क्या कहता है, कितने लोग मेरे बारे में पूछते हैं। लेकिन अल्लाह के बारे में पूछने वाले कि अल्लाह की निगाहों में मेरा क्या मुकाम है, तो उसका सीधा सा जवाब यह है अल्लाह ताला के दीन का मेरी निगाहों में क्या मुकाम है। आज अल्लाह के दीन के लिए मैं क्या कुर्बानी कर सकता हूँ? जितना इंशाल्लाह हम अल्लाह के दीन को, अल्लाह की बात को, अल्लाह की जगहों को अहमियत देंगे, अल्लाह ताला की तरफ बुलाने वाली चीजों को अहमियत देंगे, उतना इंशाल्लाह अल्लाह ताला की निगाहों में भी हमारा मुकाम होगा। वयस्तफ्तूनक फिन्निसा कुलिल्लाहु युफ्तीकुम फीहिन। आपसे औरतों के बारे में हुक्म दरियाफ्त करते हैं, आप कह दीजिए कि खुद अल्लाह ताला इनके बारे में हुक्म दे रहा है, और कुरान की वो आयतें जो तुम पर इन यतीम लड़कियों के बारे में पढ़ी जाती हैं, जिन्हें इनका मुकर्रर हक तुम नहीं देते और इन्हें अपने निकाह में लाने की रगबत करते हो, और कमजोर बच्चों के बारे में और इस बारे में कि यतीमों की कारकर्दगी इंसाफ के साथ करो, तुम जो नेक काम करोगे बेशुबा अल्लाह ताला इसे पूरी तरह जानने वाला है। और अगर किसी औरत को अपने शोहर की बददमागी या बेपरवाही का खौफ हो, तो दोनों आपस में जो सुलह कर लें, इसमें किसी पर कोई गुनाह नहीं, सुलह बहुत बेहतर है। तमा हर हर नफ्स में शामिल कर दी गई है। अगर तुम अच्छा सलूक करो और परहेजगारी करो, तो तुम जो कुछ कर रहे हो इस पर अल्लाह ताला पूरी तरह बाखबर है। तुमसे ये तो कभी नहीं हो सकेगा कि तुम अपनी तमाम बीवियों में हर तरह से अदल करो, गो कि तुम इसकी कितनी ही ख्वाहिश और कोशिश कर लो, इसलिए बिल्कुल एक ही तरफ मायल होकर दूसरे को इधर लटकती हुई न छोड़ दो। और अगर तुम इस्लाह करो और तकवा इख्तियार करो, तो बेशक अल्लाह ताला बड़ी मगफरत और रहमत वाला है। और अगर मियाँ बीवी जुदा हो जाए, तो अल्लाह ताला अपनी वुस्सत से हर एक को बेनियाज कर देगा। अल्लाह ताला वुस्सत वाला और हिकमत वाला है। ये थी आयत नंबर 127 से 130, 127 to 130। इनका उनवान है जहन्नुम का अंदेशा इंसान को जुल्म से रोकता है। इन आयात में शोहर बीवी के ताल्लुकात की मुख्तलिफ किस्में पेश की गईं। एक किस्म क्या थी कि शोहर और बीवी दोनों साथ रहते हैं, लेकिन बीवी शोहर के हाथों सताई हुई है। पीछे हमने पढ़ा कि औरत बिगड़ जाए तो मर्द उसकी इसलाह कैसे करे। यहाँ अब उस औरत की रहनुमाई की जा रही है कि जिसका शोहर बात बे बात गुस्से में है, गाली देता है या उसको घर छोड़ने की धमकियां देता है, फिर ऐसी औरत जो है वो क्या करे और किस तरीके से उसका मामला होगा। अल्लाह ताला ने यहाँ वो रहनुमाई कर दी। ये सारी बातें हमें ये बताती है कि ये कलाम अल्लाह ताला ने इंसानों की रहनुमाई के लिए भेजा है, सिर्फ वजीफों के तौर पर पढ़ने के ये नहीं है। ये आयतें सिर्फ तवीज बना के गले में लटकाने वाली आयतें नहीं है। जो लोग कुरान पाक की इस रहनुमाई से फायदा उठाते हैं, ऐसे लोगों को अल्लाह ताला पर रहनुमाई भी देता है। सवाल तो पूछा गया था माशर्ती मामलात की तरफ, लेकिन अल्लाह ताला ने इसमें तकवा और इसलाह की बात कर दी। और हकीकत यह है कि जितना तकवा होगा और जितना इंसान अल्लाह से डरने वाला होगा, उतना ही इंसानों पर जुल्म करने से बचेगा। क्योंकि शोहर अगर औरत पर जुल्म करता है, तो वो सिर्फ इसी तौर पर कर रहा है क्योंकि उसको ये नहीं पता कि मैं अगर इस औरत के ऊपर बड़ा हूँ हूँ, मेरे ऊपर भी तो कोई बड़ा है। जिसको अल्लाह की बड़ाई अपने ऊपर देखे, क्या वो एक गरीब और यतीम और मिस्कीन औरत पे जुल्म कर सकता है? तो असल बात यह है कि अल्लाह ताला ने हम सबको ये बात बता दी कि जितना आपस के अंदर सुलह के मिजाज रखोगे, जितना एक दूसरे के हकूक की पासदारी करोगे, उतना ही अल्लाह ताला तुम्हारे लिए दूसरे के हकूक को अदा करना आसान कर देगा। फिर इसी तरह आप देखिए कि साथ रहते हुए बाज दफा मुमकिन है कि मिजाज ना मिले। अब एक औरत अगर वाकई की तौर पे किसी शोहर की तरफ से परेशान की गई है, तो क्या इस्लाम ने उसको ये कह दिया कि अब उसी चक्की में पिसी रहो? पहली बात तो ये कि हमारे यहाँ रिश्तों का इंतखाब दुरुस्त नहीं होता। शादी के वक्त सिर्फ यही काफी है कि लड़का बाहर के मुल्क रहता है, बस। इसके अलावा और कोई खूबी भी नहीं है, तो उसको बाहर होने की वजह से और उसके पास किसी दूसरे मुल्क की नेशनैलिटी होने को ही इतना बड़ा एक सिंबल बना लेते हैं कि शायद ये हमारी बच्ची की खुशियों का मालिक है। 4 दिन के लिए लड़का पाकिस्तान में आया और उसकी शादी कर दी, ना जानते ना पूछते, सिर्फ इसलिए कि लड़का बाहर रहता है। ठीक है, वो लड़की आ गई, माँ बाप के एक नासमझ फैसले के नतीजे में आके देखा लड़का जो है उसके हालात ठीक नहीं, उसके मामला ठीक नहीं, उसके ताल्लुक ठीक नहीं, वो नमाज नहीं पढ़ता। आज कितने माँ बाप है, या आज हम में से कितनी खवातीन है जो अपने घरों की वजह से परेशान है? कितने घर हैं जो टूटने के करीब हैं? मैं सारी बातों को एक साइड पर डाल के सिर्फ एक सवाल पूछा करती हूँ ऐसे मौके पे, बताइए आपकी गलती क्या थी? और अक्सर लोग यही कहते हैं कि फिर हमारा फैसला दुरुस्त नहीं हुआ था, हमारे माँ बाप ने इंतखाब दुरुस्त नहीं किया। रिश्ते का इंतखाब इंसान के दीन के इजहार का मौका होता है। सबसे ज्यादा हम उस वक्त खुलते हैं कि हम कितने दीनदार हैं। बहुत बड़े बड़े दीनदार लोग जिन्होंने अपने नाम के साथ दीन के तमगे लगाए होते हैं, बच्चों के रिश्तों के मौके पे वो भी मसलियत पसंद होने लगते हैं। हम उस वक्त ये तो नहीं पूछते कि लड़के का अकीदा क्या है, क्या वो नमाज भी पढ़ता है कि नहीं, क्या उसकी नजरें पाक भी है कि नहीं। हाँ, ये जरूर पूछते हैं जॉब कितनी है, लड़की को कहाँ रखेगा, कब मिलाएगा, अकेला रखेगा कि कहाँ रखेगा। दीन की बात करें तो कहते हैं कोई बात नहीं, ये हो जाएगा, ठीक हो जाएगा, खुद ही कर लेगा, बाद में ठीक होगा। और इस तरह बाज दफा दीन की पढ़ी लिखी बच्चियां जिनको अल्लाह ताला ने इतनी मतलब नेमतें दी होती है, बाज दफा वो माँ बाप के इन गलत फैसलों का शिकार होती है। बाज दफा आप देखिए कि माँ बाप दुनियावी लिहाज से भी बहुत पढ़ी लिखी बच्चियां होती है, लेकिन उनको भी जब हम दूसरों के पल्ले में डाल हैं तो उस वक्त उनकी दुनिया तो देख लेते हैं लेकिन दीन नहीं देखते। और आज का दौर तो इतना खराब दौर है कि अल्लाह की बना के बाद दफा बड़ी बड़ी डिग्रियां, बड़ी बड़ी तालीमी निस्बतें भी लोगों को वो नहीं दे पाती कि जो किसी की कहानी हो। यानी एक फर्स्ट हैंड बात जो मेरे तक थी किसी की, कि एक लड़का चार्टर्ड अकाउंटेंट है, यानी इतना आप समझिए कि आज भी उसकी मेरे हाल की अच्छी खासी पे होगी, और वो अपनी बहन से जिना करता है। वो हफ्ते में एक दिन अगर घर में आता है तो वो रह नहीं सकता अपनी बहन के बगैर, और उसको मिस यूज करता है और कहता है कि अगर तुमने किसी को बताया तो मैं अपने दोस्तों को बुला के तुझे उठवा लूंगा। आप सोचिए जब इस लड़के का रिश्ता कहीं जाएगा लोग क्या देखेंगे, माशाल्लाह सीए किया हुआ है, इसकी 50-60 हज़ार रुपए तनख्वाह है, ला हौला वला कुव्वता इल्ला बिल्ला। माँ बाप अपनी बच्चियों के फैसले करते हुए कभी खुदा रहा उनके ऊपर रहम करें। ये आपकी लाडों की पली हुई बेटियां, ये आपकी अकलौती और आपकी भाइयों और बहनों की मोहब्बतों की आपकी आंखों के तारे कहीं आपके गलत फैसलों की नजर ना हो जाएं। लेकिन अगर किसी के साथ मामला हो चुका है तो फिर क्या इस्लाम वापसी का रास्ता नहीं देता? बिल्कुल देता है। इन आयात में अल्लाह ताला ने इसी बात को कहा कि अगर कोई ऐसा मामला हो जाता है तो फिर उस वक्त में फिर औरत अपने वो सारे कोशिशें करेगी, हर बात देखेगी, उसको मौका देगी, और अगर वो नहीं मानता, नहीं होता, तो फिर कोई घर से बाहर के लोग बढ़ेंगे। क्योंकि जब दो लोग आपस में हर वक्त लड़ते रहते हैं तो उनकी अकल तो वैसे ही मारी जाती है। ऐसे वक्त में बाहर से एक तीसरा शख्स जब आता है तो उसकी बात बाज दफा दोनों को समझ आती है, औरत को भी पता चल जाता है कि गलती मेरी है, और इस तरह मर्द भी समझ जाता है। लेकिन अगर ऐसा ना हो तो फिर अल्लाह ने एक दरवाजा खुला रखा है जिसको इमरजेंसी डोर कह लें, लेकिन वो तलाक का दरवाजा है। आज मैंने देखा कि लोग किसी को दुनियावी तौर पर टॉर्चर करते हुए तो फौरन तलाक ले लेंगे, लेकिन जरा दीन का नुकसान हो तो उस पर कभी रिस्क नहीं लेते। और वो औरतें जो 5 वक्त की नमाजी, सौम सलात की पाबंद, इज्जत इस्मत की हिफाजत करने वाली हैं, वो अपने घरों में अपने शोहरों को गलत औरतों के साथ देख के भी साथ रहने पे मजबूर है। वो उनकी शराब की बोतलों को उठा के ट्रैश करती हैं, इसके बावजूद भी कहती हैं क्या करूं, अब इस उम्र में कहां जाऊंगी, अब तो बेटों और पोतों वाली होगी, अब तो बहुएं घर में आ गई। मैं हैरान होती हूँ, मैं कहती इस औरत ने 40 साल एक जहन्नुम में गुजारे, कोई अल्लाह का बंदा इसको ना मिला, इसको किसी ने नहीं बताया कि ये इस्लाम नहीं है। आप कहते हैं कि इस घर से तुम्हारा जनाजा जाए, ये दुआ तो हो सकती है लेकिन ये हुक्म नहीं है। हमारे यहाँ इस मामले में भी इतनी कोताहियां, दुआ करें अल्लाह वक्त दे और हम इन मसलों पे तफसील से बात कर सके। लेकिन यहाँ सिर्फ एक बात शऊर बेदार करने की है कि जब लोग खुदा फरामोश और कुरान फरामोश जिंदगियां गुजारते हैं तो अल्लाह के तो नहीं बनते, वो अपने भी नहीं बनते। इसी को शायर ने कहा था ना कि तू मेरा नहीं बनता अपना तो बन। आज तो हम अपने भी नहीं, आज इतना जुल्म है। आप अंदर कहानियां पढ़ के देखिए, आपको लगेगा वो चेहरे जो बाहर मुस्कुराते हुए अंदर छलकते हुए आंसू है। आज चेहरे पे इज्जत के तमगे हैं और अंदर न जाने कितनी गंदगी है। आज कितने नसब बेदाग है, हर होने दूसरे चौथी शादी में से हर बच्चा, यानी मैं मतलब इतना दर्द महसूस करती हूँ इन चीजों पर कि शायद आप उसको महसूस करें और मुझे माफ करिए अगर मैं कोई बात ज्यादा कर दूं, लेकिन मैं तकलीफ के साथ महसूस करती हूँ कि इस वक्त जो ट्रेंड हो रहा है कि जिस तरह बच्चे और बच्चियों को आजादियां दी जाती हैं, हर बच्चा और बच्ची शादी उसी वक्त करता है जब बच्चा पेट में आ चुका होता है। अब तो मुझे लगता है कि हर होने वाली कोई 10-20% शादियों में पेट में बच्चे रख के शादियां होती हैं, और फिर बाद में लोगों को ये तावीला दी जाती है बच्चा वक्त से पहले हो गया। आप कहाँ जाएंगे? आप इंसानियत को क्या तोहफे दे रहे हैं? अल्लाह करे कि हमारी आंखें खुल जाए और हम खुद भी अल्लाह के कलाम से जुड़े और अपने बच्चों को भी अपनी जिंदगी में इसके साथ जोड़ दें। याद रखिए, अगर आज हमने अपनी जिंदगी में अपनी औलादों को नहीं जोड़ा इससे, हमारे बाद तो फिर उम्मीद कम हो जाएगी। हमें तो चंद लोगों ने कुछ ना कुछ पीछे से डांटा पीटा था, कुछ बाप दादा किसी की मार खाई हुई थी, तो आज हम भी गैरत में आके जोश में आके बच्चों को नारा लगा देते हैं कि उठो नमाज पढ़ो, उठो ये करो। लेकिन सोचिए वो नस्लें जो पैदा ही ऐसे माहौल में हुई, जिनके पास हर वो चीज मौजूद है जो गैरों के पास है, वो कल अपनी नस्लों का क्या हाल करेंगे? अल्लाह ना करे कैसा दौर आ जाए कि नस्लें कहें हाँ हमारे बाप दादा में कोई था जो अल्लाह का नाम लेता था। और अल्लाह ताला हमें माफ करे, ऐसी बुरी घड़ी से बचा दे। और ये घड़ी आती है जब हम अपने वक्त पे अपनी जिम्मेदारी अदा नहीं करते, हमारा सारा माल पीछे रह जाएगा, लेकिन हमारे बच्चे जो अगर बिगड़ गए तो हमारे साथ उनका बुरा नामे अमल जाएगा। एक खातून थी, एक साथी हमारी, उन्होंने एक वाक्य सुनाया जिसका खुलासा क्या था कि एक औरत उनके घर में आई और इनके घर में जाए नमाज देख के कहने लगी ये क्या है। इसने कहा ये जाए नमाज है, मैं नमाज पढ़ती हूँ। कहेंगी अच्छा ऐसा तो मेरे पास भी है। कहा तुम्हारे घर कहाँ से आया? कहने लगी मेरी माँ इस पे नमाज पढ़ती थी। कहा तुम क्या हो? कहती मैं कुछ नहीं, मुझे नहीं पता मैं क्या हूँ, वो मैं जाए नमाज तुम्हें लाऊंगी। यानी उसकी माँ मुसलमान थी, लेकिन आज वो अपने हालात के थपेड़ों में न जाने कहाँ चली गई। अल्लाह ताला इस बुरे वक्त से हम सबको बचाए।